تو دیکھیں کامیابی بھی اس کے لیے کہ جس نے عبادت کی. تو ہماری زندگی کا مقصد بھی عبادت, ہماری کامیابی بھی نماز میں عبادت ہی ہے. ایک چیز جو ہم سب زندگی میں ڈھونڈتے ہیں وہ ہے سکون, اور یہ سکون بھی اللہ کی عبادت ہی میں رکھ لیا ہے. جسے قرآن پاک نے فرمایا اللہ بذکر اللہ تطمئن القلوب, جان لو کہ اللہ کی یاد میں ہی دلوں کا اطمینان ہے. تو دلوں کا سکون بھی عبادت ہے. تو عبادت زندگی کا مقصد قرآن میں اللہ نے بتایا, عبادت سے ہم کامیاب ہوں گے قرآن میں اللہ نے بتایا, عبادت سے دلوں کو سکون ملے گا قرآن میں اللہ نے بتایا, عبادت گزار شخص کی مطمئن بنے گا یہ بھی قرآن میں اللہ نے بتایا. عبادت کرو اپنے رب کی جس نے تم کو پیدا کیا, اور جس نے تم سے پہلوں کو پیدا کیا تاکہ تم مطمئن بن جاؤ. دیکھیے تکوا بھی عبادت سے ملتا ہے. اللہ تعالیٰ بار بار قرآن میں ہمیں عبادت کرنے سے ڈالتے ہیں. کیا ہماری عبادتوں سے نعوذ باللہ اللہ کا کوئی شان میں اضافہ آ سکتا ہے؟ ہماری عبادتوں سے اس مالک کی کوئی شان میں اضافہ نہیں ہو سکتا. ہماری عبادتوں صحیح کرنے سے اس کی شان میں کوئی کمی نہیں آ سکتی. وہ اتنا بڑا بادشاہ ہماری سوچ سے یہ کائنات اس نے اتنی بڑی بنا دی کہ یہ ہر کائنات ہماری سوچ میں نہیں آتی کہ اس کی ایک چھوٹی سی تکلیف ہے. تو سوچیے اس کائنات کو بنانے والا اس کا کیا مقام اور اس کی کیا شان ہوگی. آج کا سائنسدان کہتا ہے کہ یہ جو زمین ہے سورج اس سے 13 لاکھ گنا بڑی ہے. سورج 13 لاکھ گنا بڑا زمین سے, اتنا بڑا اللہ نے سورج بنایا. اور اس سورج کو آج کا سائنسدان کہتا ہے کہ یہ ایک چھوٹا سا ستارہ ہے, جیسے اور ستارے ہیں نا, سورج بھی ایک ستارہ ہے. ایسے 600 سے 800 ارب ستارے ہماری اس گیلیکسی کے اندر ہیں. اور اس گیلیکسی کا نام سائنسدانوں نے دیا, اس کا نام رکھا ملکی وے گیلیکسی. انہوں نے کہا یہ ملکی وے گیلیکسی ہے. تو اس میں بھی سورج ہے نا, یہ بھی کچھ نہیں ہے. ایسے 600 سے 800 ارب اس دنیا میں جتنے لوگ ہیں نا, دنیا کے تاج تمام لوگوں کی تعداد 7 ارب ہے. پورے جتنے ملکوں میں جتنے لوگ ہیں 7 ارب 7.5 ارب ہے. اور دنیا سے 13 لاکھ گنا بڑا یہ سورج, اور ایسے 600 سے 800 ارب ستارے ہماری اس گیلیکسی میں موجود ہیں. اور پھر ایسی گیلیکسیاں کتنی ہیں؟ 2-4 ہیں. 3000 ارب ایسی گیلیکسیاں موجود ہیں. تو اتنا بڑا بادشاہ یہ دنیا اس کائنات کے اندر ایسی بھی نہیں ہے کہ پاکستان میں پڑا ہوا ٹینس بال پورا پاکستان اگر کائنات سمجھ لے نا, تو دنیا ٹینس بال سے بھی چھوٹی ہے. تو کوئی دقت ہی نہیں ہے اس دنیا کی, اس کائنات میں اتنی چھوٹی سی دنیا ہے نظر بھی نہیں آ سکتی. تو اگر اس دنیا میں بیٹھے ہوئے کچھ لوگ اللہ کی عبادت نہ بھی کریں تو اس نشان میں کوئی کمی نہیں آ سکتی. اللہ رب العزت عبادت کی ضرورت نہیں ہے. ہاں اللہ کو یہ پسند ہے کہ ہم عبادت کریں. اپنے پیارے محبوب سے فرمایا فاستر نفسك مع الذين يدعون ربهم بالعشي والإبكار, کہ اے محبوب آپ اپنے آپ کو ان کے ساتھ جوڑ کر رکھیں جو صبح شام ہماری عبادت کرتے ہیں, ہمیں پکارتے ہیں. تو مطلب یہ کہ اللہ رب العزت کو یہ پسند ہے کہ بندہ جو ہے وہ اللہ کی عبادت کرے. نبی علیہ السلام نے فرمایا کہ جب یہ آیت اس پہ نازل ہوئی اپنے حجرے میں اس آیت کے نازل ہونے کے بعد اللہ نے کہا کہ تم اپنے آپ کو ان کے ساتھ جوڑ کر خود عبادت خود کرتے ہیں. فرماتے ہیں کہ میں نکل آیا کمرے میں سے اور مسجد میں گیا تو وہاں پہ اصحاب صفا عبادت میں مشغول تھے, میں ان کے درمیان جا کر گیا. اللہ کو عبادت پسند ہے, عثمان نے عبادت کو پسند کیا. تو اللہ کو عبادت پسند بھی ہے, عبادت ہماری زندگی کا مقصد بھی ہے, عبادت ہی ہمیں سکون دیتی ہے. عبادت کے بارے میں اللہ نے قرآن میں وعدہ کیا کہ عبادت کرنے والا کامیاب ہوگا. تو یہ عبادت ہمارے لیے اتنی مشکل کیوں ہو جاتی ہے؟ نعت اتنی کو بڑی ایکسرسائز ہے, نہ ہمیں عبادت کو مال پیسہ خرچ کرنے پہ مجبور کرتی ہے, نہ عبادت کی وجہ سے ہم کھانا پینا چھوڑتے ہیں, نہ عبادت ہمیں کوئی پڑھائی لکھائی سے ضروری ہے, نہ عبادت ہمیں شادی بیاہ سے روکتی ہے, نہ عبادت ہمیں کاروبار سے روکتی ہے. عبادت اتنی مشکل کیوں ہو گئی, دل کیوں نہیں لگ رہا؟ یہ دل اس لیے نہیں لگ رہا کہ یہ عبادت ایک توحید ہے, ایک سعادت ہے, اور یہ سعادت ہر ایک کو نہیں دی جا رہی. عبادت کرنا اللہ سے ہم کلامی ہے اور بادشاہوں سے ہم کلامی, ہر ایک کو موقع تھوڑی ملتا ہے. آج ملک میں پرائم منسٹر ہم سب کے لیے آپ سے ملاقات کرنا چاہ رہا ہوں, ہم اپنے ہر دوست کو بتائیں کہ پرائم منسٹر صاحب ہم سے ملنا چاہ رہے ہیں, کیونکہ ہم سمجھتے ہیں کہ بادشاہوں سے ملاقات جو ہے وہ ایک اتنی بڑی سعادت ہے. تو اگر یہ کہ میرے چھوٹے سے ملک کا ایک پرائم منسٹر جو ہے وہ ہم سے ملنا چاہے تو وہ اتنی بڑی عبادت ہے, تو سوچیں کہ جو اتنی بڑی کائنات ہے اس سے ملاقات کتنی بڑی سعادت ہوگی. تو یہ سعادت کئی مرتبہ ہر ایک کو نہیں دی جا رہی ہے, اس لیے کئی مرتبہ اللہ ہر عبادت خود ہی روک دیتے ہیں. عبادت انسان کے پاس وقت بھی ہے, انسان کے پاس ہمت بھی ہے, انسان کے پاس لوگ بتانے والے بھی ہیں, مگر دل بھی نہیں چل رہا. حدیث بات میں آتا ہے اللہ تعالیٰ اپنے بندوں سے فرماتے ہیں کہ میرے بندے کو اپنے آپ کو تیری یاد کے لیے فارغ کر, میں تیرے دنیاوی کاموں میں تیرا معاون ہو جاؤں, اور اے میرے بندے اگر تو ایسا نہیں کرے گا تو میں تیرے دل کو مشاغل سے بھر دوں گا. تو یہ ہماری روح کی ترتیب ہے, کہتے ہیں اچھا میں اپنے کاموں سے فارغ ہوں گا نا, اس کے بعد عبادت کریں گے. اللہ تعالیٰ فرما رہے ہیں اچھا تم میری عبادت کو اتنا پیچھے کا درجہ دیتے ہو, میں خود ہی تمہاری عبادت کو پسند نہیں کرتا. تو یہ الٹی ترتیب ہے کہ ہم یہ کہتے ہیں کہ باری میں نام اور ناموں سے میری عبادت کروں گا. اللہ تعالیٰ فرما رہے ہیں کہ تم عبادت کے لیے اپنے آپ کو باری کرو, تمہارے کاموں میں میں برکت ڈالوں گا, اور اگر ایسا نہیں کرو تو بس پھر کاموں کی ہو کے رہ جاؤ. تو یہ جو عبادت اتنی مشکل ہو گئی, اس کی وجہ یہ ہے کہ اللہ خود عبادت سے روک دیتے ہیں, سعادت ہر ایک کو نہیں ملتی. علماء نے فرمایا کہ رات کو دو جماعتیں بنتی ہیں فرشتوں کی, ایک جماعت ہو جو دبکی دے کے سلانے والی, ایک جماعت ہو جو پر مار کے اٹھانے والی. تو کچھ بندے ایسے ہوتے ہیں جو تہجد کے اوقات میں اٹھنے والے ہوتے ہیں, اللہ ان کو اٹھتا ہوا دیکھنا نہیں چاہ رہے ہوتے, اس لیے یہ تھپکی دے کے سلانے والے فرشتے ان کو سلاتے رہتے ہیں. اور کچھ اللہ کے درگزیدہ بندے ایسے ہوتے ہیں کہ جن کو اللہ تعالیٰ اٹھائیں گے, وہ رات ایک بجے سوئے, دو بجے سوئے, تین بجے سوئے, اللہ ان کو تہجد میں اپنے سامنے دیکھنا چاہتے ہیں. تو ہم سمجھ رہے ہیں کہ میں بڑا تھکا تھا تو آج فجر میری قضا ہو گئی, یا میں بڑا پریشان تھا تو آج میری نماز رہ گئی. یہ آپ کی نماز نہیں رہ گئی, اللہ تعالیٰ اس وقت ہمارا چہرہ ہی نہیں دیکھنا چاہ رہے. تو عبادت ایک بہت بڑی توحید ہے, اور یہ ہر ایک کو نہیں دی, بادشاہ سے ملاقات ہے. تو کون وہ لوگ ہیں جو عبادت سے محروم کر دیا جاتا ہے؟ علماء نے فرمایا کہ چار قسم کے لوگوں کو عبادت سے محروم کر دیا جاتا ہے. ایک وہ شخص ہے جو اپنی نگاہ کی حفاظت نہیں کرتا, جو ادھر ادھر غلط دیکھتا ہے, اس کی نگاہ جھکی بھی نہیں ہے, और ये निगाह का झुकना ये जरूरी है, ये कुरानी हुक्म है, कुल लिल मुमिनीना यगुज़ू मिन अबसार। वो मैं ना सकता हूँ कि क्या हम नहीं चाहते, वो ये ना कहे नहीं जी मेरे दिल का असर ही नहीं होता है, मुझे निगाह निगाह नीचे करने की जरूरत नहीं। ऐसा है अल्लाह ने हमें बनाया है, जो इंजीनियर मशीन भी बनाता है उसे पता है कि मेरी मशीन भी कैसी है। हमारी निगाह गलत उठेगी, हमारे दिल के जज्बात गलत उठेंगे, इसलिए कोई भी ये ना कहे कि मेरी निगाह बनवा किसी की भी निगाह का, बस जो निगाह अपने नीचे रखेगा उसकी निगाह का। ये निगाह गलत डालने से इंसान की इबादत का शौक खत्म हो जाता है। हदीस बाब आता है कि जो गलत निगाह पर डालना है ना, ये शैतान के जहरीले तीरों में से एक तीर है। और जो शख्स अपने आप को गलत निगाह डालने से रोकता नहीं है, अल्लाह ताला उसको, अल्लाह ताला जो शख्स अपने आप को गलत निगाह डालने से रोक लेता है, अल्लाह ताला उसको ऐसा ईमान अता फरमाते हैं कि जिसकी हलावत वो अपने दिल में महसूस करता है। तो इंसान जब निगाह को सही इस्तेमाल करता है तो ईमान बढ़ जाता है, और निगाह गलत इस्तेमाल करता है तो ईमान कम हो जाता है। कुछ बकर कोई बात उनको दिल ही नहीं करता। आज से 2-3 साल पहले अल्लाह ने हज की तौफीक दी, मक्का मुकरमा में हमारे बड़े दोस्त हैं, 40 साल से वहां पे हैं और बहुत ज्यादा तबलीग का काम करते हैं, बहुत ही नेक आदमी, और उन्होंने अपने बेटे को भी हाफिज कुरान बनाया। उनको बड़ा शौक था बेटा मेरा बहुत नेक बन जाए, तो शिकायत कर रहे थे कि बेटे की किसी लैपटॉप लेके दिया है और लैपटॉप के ऊपर कभी कभी रात भर कोई किसी भी गलत पहुंच चीजें देख रहा है। तो कह रहे मैं तो चाह रहा था एक बच्चा आप उसे कुरान उसको बनाया और ये है कि गलत कामों में पड़ गया। हज के दिनों में एक दिन जुम्मे का दिन था, जुम्मे की असर की नमाज के करीब उनका फोन आया, उन्होंने कहा आज मेरा परेशान, मेरे को क्या हुआ, मैंने इसलिए परेशान हूँ ये मेरा बेटा जो हाफिज कुरान है, बस गलत चीजें देखने की आदत में पड़ गया है, आज हर वक्त के छुपने के लिए उसको उठा रहा है। दुनिया से लाखों करोड़ों लोग दीवाने होते हैं इस हरम में नमाज पढ़ने के लिए, ये हरम के बराबर में रहता है, इसको उठा रहा था कि खुद जुम्मा पढ़ने हरम में जाना है, ये नहीं उठा और जुम्मा पढ़ा कर बैठा। तो निकाह गलत पड़ती है, अल्लाह रब्बुल इज्जत की इबादत से महरूम कर देते हैं। चार सख्त लोगों को इबादत से महरूम कर दिया जाता है। एक वो शख्स की जिसकी निगाह पाक नहीं है, और एक वो शख्स है जिसका गुस्सा उसके काबू में नहीं है। ज्यादा गुस्सा करने वाला जो शख्स है ना, उसको भी इबादत से महरूम कर दिया जाता है। हम ये समझते हैं जी बदनिगाही या शहवत से मुताल्लिक जो गुनाह है उनको तो हम बड़ा गुनाह समझते हैं, चोर करने को हम बड़ा गुनाह समझते हैं, डाका डालने को, शराब पीने को, अगर खुदा ना रास्ता कोई ये ऐसा काम करता है तो बड़ा छुपाता है दूसरों से, मुझे पता ना चले, उससे को हम इतना बड़ा गुनाह नहीं समझते। गुस्सा कर भी लेते ना तो हमें इतनी शर्म नहीं आती, हम दूसरों को बता देते यार मुझे बड़ा गुस्सा आ रहा है, मगर अगर कुरान और हदीस को देखा जाए तो शायद गुनाहों में इससे बड़ा कोई गुनाह ना हो गुस्सा करना। नबी अलैहिस्सलातु वस्सलाम ने फरमाया अल गज़ब सिजुल ईमान, गुस्सा तेरे ईमान को खराब कर देता है। इंसान के अंदर सारी कैफियत इबादत की, अल्लाह की मोहब्बत की, अल्लाह के नबी की मोहब्बत की खत्म हो जाती है गुस्से वाले शख्स। इसीलिए गुस्से वाला शख्स जो है आमतौर पर अगर नेकी वाली लाइन पर भी है बजर खूब गजा कर सकता, तो गुस्से की वजह से इंसान जो है वो इबादत से महरूम हो जाता। नबी अलैहिस्सलातु वस्सलाम ने फरमाया कि तुम में सबसे बेहतरीन इंसान वो है जिसको गुस्सा आने में बहुत देर लगे और उसका गुस्सा उतरने में बहुत जल्दी लगे,
बड़े मियां थे, उन बीवी से लड़ाई हो गई, गुस्सा उनका बहुत ज्यादा था बीवी पे। अब वो जो लड़ाई थी ना, वो सही होगी नहीं दे रही थी, उनका गुस्सा खत्म भी नहीं हो रहा था। उस साल इन बड़े मियां ने उम्र पर हज पे भी जाना था। अब चंद हफ्तों बाद हज के दिन आ गए, उनका सफर शुरू हो गया। हज से पहले तो हर बंदा माफी का दावा कर लेता है। लोगों ने समझाया भी सही कि बड़े भैया आप दोस्ती कर लेना, भी हमसे क्या हुआ। गुस्से में थे, मान ही नहीं लेते, गुस्से ही की हालत में हज पे चले गए। बेगम यहाँ पाकिस्तान रह गए। वहां पहुंचे तो कुछ दिनों बाद थोड़े दिन बाद फिर हज के अय्याम शुरू हो गए। हज के अय्याम जब शुरू होते हैं तो लोग आमतौर पर फोन करके माफी तलाश सबसे कर लेते हैं। हज के अय्याम शुरू हो गए तो गुस्सा नहीं हो कर रहा, अल्लाह। अब हज में होता यह है कि पहले दिन सारे लोग मीना जाते हैं, दूसरे दिन सब अरफात जाते हैं, दूसरे दिन रात को मुज़दलिफा में रात ठहरते हैं, और अगले दिन फिर मीना जाते हैं, और फिर मीना में जो है वो शैतान को तंकरी मारी जाती है। तो शैतान को 7 तंकरियां मारनी होती है। बड़े मियां ने अपने शैतान को 6 तंकरियां मार के वापस आ रहा। अब इनके जो ग्रुप के लोग थे, उन्होंने कहा बड़े मियां ये आपने क्या किया, 7 तंकरियां मार ली थी, आप 6 मार के आ जाते, आपने 1 तंकरी नहीं मारी। बड़े मियां ने कहा कि हाँ, ये 1 तंकरी मैंने बचा के रखी है, ये शैतान की एक बहन पाकिस्तान में, इसको गुस्से का आलम देखे कि हज से पहले भी और हज के दौरान में गुस्सा उतर ही नहीं रहा। तो उलमाए किराम ने फरमाया ये 4 किस्म के लोगों को गुनाह को इबादत से महरूम कर दिया जाएगा। एक वो जिसकी निगाह उसके काबू में नहीं है, और एक वो जिसका गुस्सा उसके काबू में नहीं है, और एक वो जो हलाल और हराम रिस्क का ये तमीज नहीं करता। ये हराम जो जिस्म में जाता है, इंसान हराम खाता है, तो जिस्म जो है वो इबादत के लिए तैयार नहीं होता। अल्लाह ताला कुरान पाक में फरमा रहे हैं, या अय्युहर रुसुल कुलु मिन तय्यिबाति वअमलु सालिह। ए रसूलों की जमात, तो खाओ हलाल और नेक आमाल करो। इंसान हलाल खाता है, फिर उसको हलाल काम करने का दिल होता है, इबादत का शौक होता है, और जब जिस्म में हराम जाता है तो फिर जिस्म हराम करने का शौक रखता है। अंग्रेजी का एक मकूला है, यू आर व्हाट यू ईट, तुम वही हो जो तुम खाते हो। तो अंग्रेजों ने तो इसलिए कहा कि अगर तुम सेहतमंद खाना खाओगे तो तुम सेहतमंद हो जाओगे, मगर ये हलाल और हराम पे भी बेटा आता है। तुम हलाल खाओगे, तुम्हारा जिस्म हलाल हलाल काम करेगा, और तुम हराम खाओगे, जिस्म हराम करने को चाहेगा। तो 4 किस्म के लोगों को इबादत से महरूम कर दिया जाता है। एक वो जिसकी निगाह उसके काम में, और एक वो कि जो शख्स है उससे कटे है, और तीसरा वो शख्स है कि जो हलाल और हराम में तमीज नहीं रखता। और हराम सिर्फ ये नहीं कि जिस झटके का गोश्त है सही तरह से सिवा नहीं हुआ, रिश्वत भी हराम है, धोखा भी हराम है, झूठ से कमाया हुआ माल भी हराम है, सूद भी हराम है। आज से चंद साल पहले हम अमेरिका में गए थे, वहां पे हमारे जानने वालों ने एक मस्जिद बनाई, और मस्जिद जो है वो मुसलमान कम्युनिटी की बहुत बड़ी मस्जिद, बहुत सारे मुसलमान लोग वहां आते हैं। सबने कहा कि कुरान की क्लास भी शुरू करें, सुबह बच्चे स्कूल जाते हैं तो शाम को कुरान सिखाना चाहिए। कुरान की क्लास शुरू की, बहुत सारे बच्चे जमा हो गए। थोड़े अरसे बाद उन्होंने कहा कि जी एक बच्चा ऐसा आया है जो अपनी स्कूल का वैली विक्टोरियन है, वैली विक्टोरियन उस बच्चे को कहते हैं पूरे स्कूल में नंबर वन आता है। जब वो आया तो पता चला कि सिर्फ वैली विक्टोरियन नहीं है, उसको प्रेसिडेंट्स अवार्ड भी मिला है। यानी उस वक्त के जो अमरीकी सदर थे पूरे मुल्क में इतना ये जहीन तरीन बच्चा था कि उस वक्त के अमरीकी सदर ने व्हाइट हाउस बुला के इसको अवार्ड दिया। तो मुसलमानों का बच्चा था, पाकिस्तानी वाले थे उसे, तो वो करीब रहते थे। उन्होंने कहा इसको भी कुरान पाक पढ़ाना, ये कुरान पाक पढ़ने आया। अब इतना जहीन कि अपने स्कूल में नहीं, पूरी अमरीका के चंद जहीन तरीन बच्चों में ये है। अब कुरान पाक पढ़ने के लिए जब आया, 6 महीने गुजर गए और कायदे के 2-3 समय मुकम्मल नहीं किए, तो वालदैन भी परेशान हुए। वालदैन ने आगे शिकायत की कि जी आप पता नहीं क्या पढ़ा रहे हैं, हमारा बच्चा इतना जहीन। और ये छह महीने में दो तीन सफे भी इसने मुकम्मल गाए थे कि नहीं, ये छह महीने में तो लोग पता नहीं आधा कुरान करते ना, जरा कुरान पढ़ना था। अब वहां की इंतजामिया में परेशान हुई कि बाकी सारे तो सही पढ़ रहे हैं। उस्ताद से पूछा यदि ये इसका ध्यान होता है क्लास में, ये इधर उधर दोस्तियां लगा रहा होता है, बातें कर रहा होता है, उस्ताद अगर वो सच्ची बात होगी ये पूरी तवज्जो से पढ़ रहा होता है, तो मैं ये तो नहीं कह सकता कि चीज की तवज्जो नहीं होती। अब इंतजामिया और परेशान होती है, फिर और का मसला है इंतजामिया सोचा कि हो सकता है उस्ताद सही नहीं पढ़ा रहा। तो दूसरे तो लगा के वालदेन से पूछा कि आपके बच्चे को जो उस्ताद पढ़ा रहे हो सही है, सबसे कभी बेहतरीन उस्ताद है। अब और परेशान हो गए वालदेन के साथ, जब इंतजामिया की मुलाकात मीटिंग हुई ही, तो इंतजामिया वालों में से किसी ने पूछा कि बच्चा करता क्या है सुबह से शाम तक, करता क्या है। वालदा ने बताया कि सुबह जो है स्कूल जाता है, दोपहर में जब स्कूल से वापस आता है तो मैं इसको होमवर्क करवाती हूँ, और होमवर्क करवा के मैं इसको टाइक्वांडो क्लासेस में लेके जाता हूँ, जो कराटे सीखता है। और फिर असर के बाद का मतलब हाँ टाइक्वांडो क्लासेस से सीखा इसको यहाँ मस्जिद लाता हूँ, मगरिब की नमाज में मस्जिद पहुँचते हैं, मस्जिद में मगरिब से इशा तक ये कुरान पाक पढ़ता है, मैं भी मस्जिद में इसके साथ ही होती हूँ, और इशा की नमाज में इसका वालिद जो है अपनी जॉब से वो भी मस्जिद आता है, और फिर हम तीनों मिलके इशा की नमाज पढ़ के वापस घर जाते हैं, रास्ते में कभी खाना खा लेते हैं, कभी घर पहुंच के खाना खाते हैं। इंतजामिया वाला हजरत जी क्या खाते हैं, वरना जी कभी कभी पिज्जा हट से खाना खा लेते हैं, कभी डोमिनोज से खाते हैं, तो कभी बर्गर किंग से खाते हैं। ये सब तो अमेरिका में हलाल तो नहीं है, हम तो जिंदगी भर यही खा रहे मस्जिद वालों का, फिर ये वजह होगी कि आपका बच्चा जो है ना आपको कुरान पाक कुरान पाक है वो पढ़ नहीं पा रहा। तो आप जो है उसकी वालदा से वादा लिया कि आप हलाल गोश्त लेके आए और घर में खाना बनाए, और तो घर में खाना खिलाए, वालदा ने भी वादा कर लिया था कि अपने बच्चे को जो है वो हलाल गोश्त लेके और फिर घर में बना खिलाऊंगा। वही बच्चा था, छह महीने में उसने दो तीन सफे से कायदे के किए थे, अगले छह महीने में कायदा भी खत्म, पूरा कुरान भी खत्म हो गया। चार किस्म के लोगों को बातें से महरूम, एक वो जो खुदा की हिफाजत नहीं करता, एक वो जो गुस्से में तेज होता है, एक वो जो हलाल और हराम का ख्याल नहीं करता, और एक वो शख्स है जो नेक मजलिसों में आना जाना नहीं करता, पूरी मजलिसों में वो जाता है मगर नेकों की मजलिस में आना जाना नहीं करता। नबी अलैहि सलाम ने हुक्म दिया अलैकुम बि मजालिसिल उलमा वस्सालिहीन, तुम पर वाजिब है कि तुम उलमा की और अल्लाह वालों की मजलिस में आया जाया करो। तो ये तो नेक लोगों की मजलिस में जो आते हैं, सच्ची बात तो ये है कि झोलियां भर के जाते हैं। हदीस पाक का अल्फाज है, जब लोग मुख्तलिफ इलाकों से मुख्तलिफ जगहों से जमा होते हैं और उनका मकसद सिर्फ अल्लाह को याद करना होता है, अल्लाह की बात सुनना होता है, ऐसे मजलिसों में फरिश्ते रहमत के फरिश्ते नाज़िल होते हैं, पढ़ते 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 आसमान दुनिया तक और फिर अल्लाह के अर्श तक चले जाते हैं, इतने फरिश्ते ऐसी नेक मजलिसों पे नाज़िल होते हैं। फिर अल्लाह रब्बुल इज्जत उन फरिश्तों से पूछता है कि ये लोग क्या करते हैं, फरिश्ते कहते हैं या अल्लाह कि तुझे याद कर रहे हैं, तेरी बात कर रहे हैं। अल्लाह ताला फरमाते हैं ये चाहते क्या है, और फरिश्ते कहते हैं या अल्लाह ये चाहते हैं कि इनके गुनाहों को माफ कर दिया जाए। अल्लाह ताला फरमाते हैं ऐ फरिश्तों तुम गवाह रहना, मैंने इनके सारे गुनाहों को माफ कर दिया। जब इंसान नेक की मजलिस में जाता है उसको खूब इबादत की तौफीक मिलती है। इसी हदीस का एक टुकड़ा है कि ये फरिश्ते अल्लाह से कहते हैं या अल्लाह ये सारे तो आए थे तुझे याद करने के लिए, इनमें से एक था उसका मकसद तुझे याद करना नहीं था, ऐसे याद बैठ गया, उसके बारे में क्या हुक्म है। अल्लाह ताला फरमाते हैं हुम रिजालुन ला यश्का जलीसुहुम, ये जो मुझे याद करने वाले मेरी वजह से नेक मजलिस में आने वाले, ये मेरे ऐसे मकबूल बंदे हैं इनके करीब बैठने वाला भी शकी नहीं होगा, मैंने उसको भी माफ कर दिया। अल्लाह तो जो लोग नेक मजलिसों में आते जाते रहते हैं उनको खूब इबादत की तौफीक मिल रही है। आज वालदैन शिकायत करते हैं जी बच्चे हाथ से निकल रहे हैं, बाप नहीं मानते हैं, गलत चीजें कर रहे हैं, ये कर रहे हैं, वो कर रहे हैं, तो बच्चों की एक जंग हो रही होती है। कभी वालदैन इस पे डांटा उस पे डांटा, आसान हल है इनको डांट लेना, इनको आपको प्यार में हाथ पकड़ के नेक मजलिस में लेके जाए, देखिए खुद देखिएगा अपनी आंखों से दिल बदलता है या नहीं बदलता है। तो वालदैन बच्चों से जितना लड़ेंगे तो बच्चों के दिल उतने ही खराब होंगे। लड़ा ना करें बच्चों से, बच्चों को नेक मजलिस में ले लिए जाए। अब बच्चे नेक मजलिस में जाते हैं तो दिल बदल सकते हैं। तो चार किस्म के लोगों को अल्लाह रब्बुल इज्जत की बातों से महरूम कर देते हैं। एक वो जिसकी निगाह काबू में नहीं, एक वो जिसका गुस्सा काबू में नहीं, एक वो जो हलाल और हराम को ख्याल नहीं करता, और एक वो शख्स है जो नेक मजलिसों में आना जाना नहीं रखता। एक आखिरी बात आता है मुकम्मल करेगा। कई मरतबा लोग जो है वो कहते हैं जी ये कैसे मुमकिन है, अब तो इबादत का शौक खत्म हो गया है और गुनाह इतने हो गए हैं। सच बात यह है अल्लाह रब्बुल इज्जत की रहमत इतनी है, अल्लाह ने कुरान में फरमाया शुरू करो सारी बुराइयां नकी ले जाएंगे, और नेकी में अगर तुम तौबा करते हो ताला अजीब अल्लाह। हदीस बाद में आता है कि जिसने अपने गुनाहों से तौबा की वो ऐसा ही है कि जैसे उसने गुनाह किया ही ना था। जहाँ तौबा करता है उसको बार बार फिर इबादत की तौफीक मिलती है। और ये जो तौबा अल्लाह से करता है, अल्लाह से माफी मांगना, ये लोगों से माफी मांगने की तरह नहीं है। यदि हमने किसी के साथ ज्यादती की तो हम कहते हैं भाई माफ कर दे, उसने कहा चल ठीक है तुझे माफ किया जा, ऐसा नहीं है। अल्लाह रब्बुल इज्जत से जो बंदा माफी मांगता है, अल्लाह ताला कहते हैं मैंने तुझे माफ भी किया और मैंने तेरे साथ मोहब्बत का ऐलान भी किया। आज इस मुबारक रात में हमारे माशाल्लाह नबी साहब के बेटे ने कुरान पाक मुकम्मल किया, आपने किया ना, उन्होंने नाम किया है आपका अब्दुल्ला माशाल्लाह, इतने जबरदस्त माशाल्लाह कुरान पाक पढ़ाया, और आज माशाल्लाह सतरवीं रात बड़ी तेजी से भी सुनाया है इसको, बड़ा अच्छा कुरान पाक मुकम्मल भी किया, और अल्लाह इनको भी इनके वालदैन को बरकत अता फरमाए। तो इससे बढ़ के कोई रात नहीं है कि जी रमजान मुबारक की रात हो और खत्म कुरान का वक्त हो, तो अल्लाह ताला हम पूरे दुख करते हैं इस वक्त में हम अल्लाह से तौबा करें। क्या ये है कि हमारी आज तौबा कबूल हो जाए और हमारे दिन को भी अल्लाह ताला अब हम इबादत को भी कबूल फरमा ले। अल्लाह ताला हमारे ऊपर अपने खास रहमत और बरकत नाज़िल फरमाए। जिन्होंने कुरान पढ़ा उनको पढ़कर को कबूल फरमाए, जिन्होंने सुना उनको सुनकर को कबूल फरमाए, और जिन्होंने इस दुआ में शिरकत करी अल्लाह ताला उनके आने को भी कबूल फरमाए। الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اے اللہ آپ کے آج اس مسکین بندے ہیں اللہ ہمارے گناہوں کو معاف کرنا، ہماری خطاؤں سے درگزر فرما، ہمارے عیبوں کو برطرف فرما، اللہ میری دل سے محفوظ کرنا، اللہ میری رات سے محفوظ کرنا، میرے بال برے کاموں سے محفوظ کرنا، اے اللہ ہمیں برے انجام سے محفوظ کرنا، اللہ ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما، میرے مال اپنی رحمت کا سہارا عطا فرما۔ مبارک مہینہ چل رہا ہے، تیرے نیک بندے اس مہینے کو نیکیاں کر کر کے کما رہے ہیں، میرے مالک ہم تیرے وہ گناہگار کہ جو اس مہینے کو بھی کما رہے ہیں، اللہ ہمارے حال پر مہر فرما، اللہ ہمارے حال پر مہر فرما۔ میرے مالک میں نیک تو نہ بن سکا، اللہ میرے نیکوں میں آپ کی بہت، اللہ نیک نہ بن سکا، اللہ نیکوں میں آیا ہوا تھا ہوں, اللہ نیکوں کی برکت سے اللہ ہمیں بھی نیکی نصیب کر, اللہ نیکوں کی برکت سے ہمیں بھی خوب خوب عبادت کی توفیق عطا فرما, اللہ نیکوں کی برکت سے اللہ ہمیں بھی اپنی محبت نصیب کرنا, اللہ پیارے محبوب محبت نصیب کرنا, اللہ ذلت و رسوائی سے محفوظ فرما, در در کی شک کے کھانے سے محفوظ فرما, تیرے مہربان رب کی رحمت کا سایہ عطا فرما, اللہ کی رحمت کا سایہ عطا فرما, اے اللہ ہمارے لیے گناہ چھوڑنا بڑا مشکل کام ہو گیا, لگات کے لیے گناہ چھڑوانا آسان ہے, تیرے والے گناہوں سے پاک زندگی نصیب فرما, اے اللہ گناہوں سے پاک زندگی نصیب فرما, گناہگاری میں کب تک عمر کاٹوں, گناہگاری میں کب تک عمر کاٹوں, بدل دے میرا رستہ دل بدل دے, ہوا او اس والا دل بدل دے, میرا مطلب میں ڈوبا دل بدل دے, میرے مانو اس مبارک رات میں ہم سب کی مغفرت کروا, اے اللہ آپ کے پیارے محبوب نے فرمایا روزے دار دعا کے لیے ہاتھ اٹھاتا ہے, فرشتوں کی جماعت میں اس دعا پر تعمید کہتی ہے, میرے والے ہم آپ کو آپ کے ان فرشتوں کی آمین کا واسطہ دیتے ہیں, لہمارے حال پر رحم فرما, لہمارے حال پر رحم فرما, اللہ کی رحمت کا سایہ عطا فرما, اللہ اس رمضان کو ہمارے دلوں کے بدلنے کا سبب بنا, اللہ اس رمضان کو ہماری برکتوں کا سبب بنا, اللہ ہم نے تو گھر کی عورتوں کو دیکھا رمضان میں فقیر مانگنے آتا ہے اور میں کہتی ہے کہ خالی آگ نہ جانے دو, یہ رمضان میں فقیر ہے, اے اللہ جب گھر کی عورتیں رمضان کے فقیر کو خالی ہاتھ نہیں جانے دیتے, میرے بھائی ہم بھی تو رمضان کے فقیر ہوتے, اللہ خالی ہاتھ نہ لوٹا, اللہ خالی ہاتھ نہ لوٹا, اللہ بڑی امید لے کے میرے گھر پہ بیٹھے ہیں, اللہ اس بندے پہ کوئی حسرت نہیں جو کسی اور گھر سے خالی ہاتھ ہو جائے, اللہ حسرت تو اس پر ہے یہاں آپ کے در پہ آیا, اللہ رمضان کی مبارک رات میں آیا, اللہ ختم قرآن کے اوقات میں آیا اور یہاں سے بھی خالی ہاتھ لوٹ گیا, اللہ خالی ہاتھ لوٹنے سے محفوظ کر دے, جیسا آپ ہمیں دیکھنا چاہتے ہیں میرے مولانا نے ویسا بننے کی توفیق عطا فرما, اللہ ہمارے حضرت عبداللہ نے اتنا خوبصورت قرآن پڑھا, اللہ اس کے پڑھنے کو قبول فرما, اے اللہ جنہوں نے قرآن سنا ان کے سننے کو قبول فرما, اللہ اس کے والدین کو اس کے دادا کو پورے خاندان کو خوب خوب برکت عطا فرما, میرے مولانا کی رحمتوں کا سایہ عطا فرما, اللہ جتنے حاضرین مجلس ہیں اللہ ان کے آنے کو قبول فرما, اللہ جہاں جہاں مسلمان پریشانی کے عالم میں ہیں اللہ ان کی پریشانی کو دور فرما, اللہ اس قرآن کی برکت سے اس بچے کو اے اللہ اپنے مقبول بندوں میں شامل فرما, اللہ حافظ قرآن بنا, اللہ عالم قرآن بنا, اللہ ناشر قرآن بنا, میرے والد اسے داعی قرآن بنا, اے اللہ قرآن کو اس کے دل کی بہار بنا, اے اللہ پیارے محبوب کو یہ دعا کرتے تھے اے اللہ قرآن کو میرے دل کی بہار بنا, اللہ ہم سب کو یہی دعا کرتے ہیں, اے اللہ اس مبارک کلام کو ہمارے دلوں کی بہار بنا, اے اللہ رحمت کا سایہ عطا فرما, جہاں جہاں مسلمان پریشانی کے عالم میں ہے اللہ ان پریشانی کو دور فرما, اللہ اٹکے ہوئے کاموں کا ہونا آسان فرما, اللہ الجھے ہوئے کاموں کو اپنی رحمت سے سلجھا, میرے والد اپنی رحمت کا معاملہ فرما, میرے والد اپنی رحمت کا معاملہ فرما, اللہ اپنی رحمت کا معاملہ فرما, اللہ ہمارے دین و حرم کی حفاظت فرما, اللہ ہمارے اس ملک کی حفاظت فرما, اللہ ہمارے شہر کی حفاظت فرما, اے اللہ ہمیں بار بار اپنے گھر گھر مدار نصیب فرما, اللہ اپنے پیارے محبوب کے در کی حاضری نصیب فرما, اللہ ہمارے گناہوں کی نحوست کی وجہ سے ہمیں محروم نہ فرما, اللہ محروم نہ فرما, اللہ آپ کے تو ہمارے جیسے اربوں کربوں ہیں, रवाज हमारा आपके सिवा कोई नहीं है, मेरे रखवा परवा लब तुझे देहातों की लाज परवा, लब तुझे देहातों की लाज परवा, अल्लाह रहमत रवा परवा, अल्लाह हमारे अजीज अकारिब रिश्तेदार मशायख असातिज़ा वाले जो भी दुनिया से फौत हो चुके हैं जो हयात है, लब सच मकबूल परवा रिमान की मकबूल परवा अपने कुर्ब के आला दर्जा नसीब फरमा, तब बना हम पर पल इतना इतना का तसल्लुल अलीम तुब अलैना इतना का तसल्लुल अलीम सल्लल्लाहु अलैहि व सल्लम सैयदना मुहम्मद का अला आलिह व अस्हाबिह अजमाईन बिरहमतिक या अरहम अर्रहीम।